सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो। यसका लागि आजैबाट जुटौं, केही गरौं।
A social initiative by IMAC, Social Science Baha and Ford Foundation.
नमस्कार, गुड मर्निङ। रेडियो कान्तिपुर, रेडियो राष्ट्रको यहाँहरू सुन्दै हुनुहुन्छ। म राजेश पाण्डे तपाईँको साथमा छु। टकिङ स्पेसको पालो हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर डायरी र ट्राफिक अपडेटपछि 10 बजेसम्म यस कार्यक्रमलाई यहाँहरूले सुन्दै आइराख्नु भएको छ। आईम्याप, सोशल साइन्स बाहा र फोर्ड फाउण्डेशनको सहयोगमा हामी पब्लिक स्पेस, सार्वजनिक स्थल वा सार्वजनिक ठाउँका विषयमा कुराकानी गर्छौ। पब्लिक स्पेस कस्तो हुनुपर्छ र कस्तो छ, हाम्रो अधिकार के छ, हाम्रो दायित्व र कर्तव्य के भन्दछ, यी विभिन्न विषयमा हामीले टकिङ स्पेसमा कुराकानी गर्दै आएका छौं। आज टकिङ स्पेसमा देशकै बढ्दो जनसंख्या तर सीमित भूमि र यही सीमित भूमिभित्र घट्दो सार्वजनिक स्थलका विषयमा कुराकानी गर्छौं र यस्तो अवस्थामा हुनुपर्ने र हामीले चाहे जस्तो वा हामीले चाहे जति सार्वजनिक स्थल कसरी निर्माण गर्न सकिन्छ, सम्भावना र अवसर कस्तो छ भनेर आज काठमाडौँ महानगरपालिकाका पूर्व मेयर केशव स्थापित ज्यूसँग आज कुराकानी हुनेछ। उहाँ टकिङ स्पेसको लागि रेडियो कान्तिपुरको स्टुडियोमा आउँदै हुनुहुन्छ, बाटैमा हुनुहुन्छ, उहाँसँग टेलिफोनमा कुराकानी हुनेछ। र भर्खरै मात्रै काठमाडौँ महानगरपालिकाले 2068 साल असाढ 26 गते काठमाडौँ घोषणा 2068 भनेर आफ्नो घोषणा पत्र कार्यक्रम सार्वजनिक गरेको छ। त्यसका विषयमा टकिङ स्पेसका लागि लरिसाले तयार पारेको यो रिपोर्ट सुनाउँछौ, त्यसपछि हामी कुराकानीमा आउँछौ। तपाईँ रेडियो कान्तिपुरमा टकिङ स्पेस सुन्दै गर्नुहोला।
काठमाडौँ महानगरपालिका कामपाले सम्बन्ध 2068 साल असार 26 गते काठमाडौँ घोषणा 2068 को सार्वजनिकीकरण गरेको छ। यो घोषणा काठमाडौँ महानगरपालिकाले महानगरको शहरी स्वरूपलाई व्यवस्थित गर्ने अभिप्रायले ल्याएको भन्न बुझ्न सकिन्छ। घोषणाले शहरी सुशासनदेखि स्थानीय स्वायत्त शासनको कानूनी जटिलतासँग जुझ्नेसम्मको विषयवस्तुलाई समेट्ने अग्रसरता देखाएको छ। शहरी सुशासन र सार्वजनिक स्थल सम्बन्धी घोषणाका प्रावधानहरूलाई सबैको जानकारीका लागि यहाँ प्रस्तुत गरिएको छ। क, शहरी सुशासन कायम गर्न अपनाइने रणनीतिहरू। 1, सेवाग्राही मैत्री कार्यालयको व्यवस्था गरिनेछ। 2, कामपाले कार्य पद्धतिमा सुधार गरी सरल, सहज र प्रभावकारी सेवा प्रणालीको विकास गरिनेछ। 3, कामपाले महानगरपालिकामा कार्यरत कर्मचारीहरूको तालिम, क्षमता र मानव विकासमा जोड़ दिइनेछ। 4, शहरी विकास र व्यवस्थापन सम्बन्धी विषयमा नियमित अध्ययन अनुसन्धान गर्न कामपाले उपयुक्त संस्थागत व्यवस्था गर्नेछ। 5, कामपाले विद्युतीय सुशासनयुक्त शहरी व्यवस्थापन प्रणाली अवलम्बन गरिनेछ। यसका लागि सूचना प्रणालीको विकास गरिनेछ। वार्षिक बजेटको कम्तीमा 1% रकम विनियोजन गरिनेछ। 6, शहरी विकास र व्यवस्थापन सम्बन्धी विषयलाई विद्यालय तहदेखि नै पाठ्यक्रममा समावेश गरी पठन पाठन गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग सहकार्य गरिनेछ। 7, शहरी विकास र व्यवस्थापन सम्बन्ध निकायहरू बीचको भूमिका प्रभावकारिताको लागि समन्वयात्मक संयन्त्रको निर्माण गरी यसको प्रभावकारी ढंगले कार्यान्वयन गरिन्छ। 8, काठमाडौँ महानगरपालिकाभित्र रहेका सम्पदा तथा सम्पदा स्थलहरू शहरी सौन्दर्य, ट्राफिक व्यवस्थापन, सामाजिक मर्यादा र सुरक्षामा प्रतिकूल असर नपर्ने गरी तत्कालका लागि बाह्य विज्ञापन आउटडोर होर्डिङ बोर्ड एडभर्टिजमेन्टलाई व्यवस्थित गरिनेछ। घोषणाको 13 बुदामा ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक स्थल, मन्दिर, स्तूपा, गुम्बा, मस्जिद, बहाल, हिटी, पोखरी, ढुङ्गे धाराहरूको संरक्षण, जीर्णोद्वार र जल प्रवाहीकरण स्मारक, चोक दस्ता वैभव, धरोहर र सम्पदाको जीर्णोद्वार, व्यवस्थापन, नियमन, सञ्चालन, आधुनिकीकरण गर्ने विषय उल्लेख गरिएको छ। यसलाई प्राप्त गर्ने रणनीतिहरू निम्न अनुसार छन्। पुरातात्विक, सांस्कृतिक स्थल, मन्दिर, स्तूपा, गुम्बा, बहाल, पोखरीलाई स्तरोन्नति गरी पर्यटकीय स्थलको रूपमा विकास गर्ने, जीर्ण र पुराना स्मारक, मन्दिर, बहाल, भवन, धरोहर, पाटी, पौवा आदि सम्पदाको वैज्ञानिक व्यवस्थापन र जीर्णोद्धार गर्ने, स्थानीय वेशभूषा लिपि बाजागाजा नाचगान जात्रा पर्व उत्सवको योजना गर्ने टिकट प्रदर्शनद्वारा आर्थिक एवं पहिचानमूलक उपयोगिताको विकास र विस्तार गर्ने सम्पदा पर्यटन र राजस्व वृद्धिलाई आपसी परिपूरक बनाउने टकिङ स्पेसको लागि म लरिसा
टकिङ स्पेसका लागि लरिसाको रिपोर्ट यहाँहरूले सुन्नुभयो काठमाडौँ महानगरपालिकाले 2068 साल असार 26 गते काठमाडौँ घोषणा 2068 भनेर सार्वजनिक गरेको उसको घोषणा पत्र टकिङ स्पेसमा आज हामीले बढ्दो जनसंख्या तर सीमित भूमिभित्र घट्दो सार्वजनिक स्थल यस्तो अवस्थामा हुनुपर्ने र हामीले चाहे जस्तो र चाहे जति सार्वजनिक स्थल कसरी निर्माण गर्न सकिन्छ सम्भावना र अवसर के कस्ता छन् भनेर काठमाडौँ महानगरपालिकाका पूर्व मेयर केशव स्थापित ज्यूसँग कुराकानी गर्ने जमर्को गरेका छौं वहाँ बाटोमा हुनुहुन्छ केही बेर उहाँसँग टेलिफोनमा कुराकानी हुनेछ त्यसपछि जसै उहाँ स्टुडियोमा हुनुहुन्छ हामी कुराकानी गरौंला र उहाँ लाइनमा हुनुहुन्छ यतिखेर हामीसँग हेलो केशव स्थापित ज्यू यहाँलाई कार्यक्रममा स्वागत छ
नमस्कार
तपाईँ बाटोमा आउँदै हुनुहुन्छ यो टकिङ स्पेसमा आज हामीले यो बढ्दो जनसंख्या र सार्वजनिक स्थलमा यसको प्रभावका विषयमा कुराकानी आज हामी गर्छौं यो बढ्दो जनसंख्या धेरैले चिन्ताको विषय हो पनि भने कतिपयले 3 करोड़ आसपासको जनसंख्या नेपालको लागि चिन्ताको विषय होइन पनि भने तपाईँलाई के लाग्छ यो बढ्दो जनसंख्या चिन्ताको विषय हो कि अझै पनि अवसर हो देशको लागि
होइन यो बढ्दो जनसंख्या चिन्ताको विषय होइन यो समस्या पनि होइन होइन यो बढ्दो जनसंख्या भन्दा पनि यो सबै ठाउँमा यो छरिएको कारणले गर्दाखेरि चिन्ताको विषय हो होइन यो जनसङ्ख्या जसरी छरियो यो एउटा गाउँमा जहाँ 2 दिन हिँड्नुपर्ने 3 दिन हिँड्नुपर्ने एउटा वार्डमा अर्को वार्ड हिँड्नुपर्ने 1 दिनमा त्यो कारणले त्यहाँ हामीले चाहिँ दिनुपर्ने केही सुविधाहरू केही पनि दिन नसक्ने त्यो शिक्षा पनि नदिने स्वास्थ्य पनि नदिने अनि हामीले अरू होइन बाटो पनि दिन नसक्ने सामान्य खानेपानी पनि त अब राज्यले पुर्याउन नसकेको कारणले गर्दा हामी गरिबीमा रह्यौँ त्यसैले चाहिँ सबै ठाउँमा नपुगेको कारणले सबैले चाहिँ अब कोलाहल त गर्ने भयो राज्यले हामीले केही पनि दिएन भनेको कारणले होइन डेलिभर गर्न नसकेको कारणले यो समस्या भएको हो समस्या मानिएको हो तर अब जनसङ्ख्यालाई संकेन्द्रण गर्ने जहाँ पानी छ होइन जहाँ प्रशस्त जमिनहरू छ अझ चाहिँ तारहरू छ पहिले चाहिँ उपयोगको हिसाबले चाहिँ तारहरूलाई जहाँ राम्रो खेती हुँदैन त्यो ठाउँमा संकेन्द्रण गर्ने भए शिक्षा स्वास्थ्य अरू सबै होइन सहरी सुविधा सबै दिन सक्ने त्यहाँ पानी पनि दिन सकियो भने अझ यो जनसङ्ख्यालाई चाहिँ अझ के हदसम्म माथि गयो भने त्यो म्यानेजमेन्टको खुबी हो त्यसलाई व्यवस्थापन गर्न जान्ने हो भने यो समस्या कुनै हालतमा होइन छरिएको कारणले चाहिँ समस्या जस्तो देखेको
तर जनसङ्ख्या बढ्दै जाँदा स्थापित ज्यू यसले कुनै न कुनै किसिमबाट सार्वजनिक स्थलमा सार्वजनिक ठाउँमा पब्लिक स्पेसमा कुनै न कुनै किसिमबाट यसको असर पुग्छ हुन त थ्योरीले यसको व्यवस्थापन गर्न सके सार्वजनिक स्थल पनि ठिकठाक रहन्छ भन्ला तर हामीले यसो हेर्दा हाम्रै वरपर पनि बढ्दो जनसङ्ख्याको कारणले गर्दा सार्वजनिक स्थल सानो सानो साँगुरो साँगुरो हुँदै गएको बन्दै गएको त हामीले देखेका छौं अब यो बढ्दो जनसङ्ख्याको असर सार्वजनिक स्थलमा नपर्न दिनलाई जनसंख्याको व्यवस्थापन एकातिर सार्वजनिक स्थलको संरक्षण सम्वर्धन अर्कोतिर कसरी गर्न सकिन्छ वा जनसंख्याको असर सार्वजनिक स्थलमा पर्नै पर्छ भन्ने केही छ
जस्तो हाम्रो अब बागमतीको
हजुर
खोला छ तर हामीले जान्दा नै त्यो चाहिँ होइन 100 मिटरको होइन यो विथमा चाहिँ बग्ने खोला हो हामीले उसलाई चाहिँ एन्फोर्स गऱ्यौँ अरू होइन कहीँ चाहिँ सुकुम्बासीले एन्फोर्स गरे होला कहीँ बाटो निकाल्यौँ कहीँ युनियन पार्क भन्यौँ होइन त्यो युनियन पार्क भनेर प्रवेश निषेध गऱ्यौँ अनि ढलाले कारणले गर्दा त्यो छेउमा भए पनि सकिएन त्यो कारणले गर्दाखेरि हामी चाहिँ पार्क प्लेस यस्तो घुम्ने ठाउँ पनि भएन त्यसै सार्वजनिक ठाउँ छैन जस्तो हामीलाई महसुस भइरहेछ यथार्थमा अहिले तर मान्नुहोस् कि त्यो पुरानो जो थिए 22 सालको नक्सा अनुसारको त्यो 300-400 फिटको चाहिँ खोलालाई यताको किनार भन्छ उताको किनारसम्मको चाहिँ कायमै गर्ने त खोला छेउको 20 मिटर जग्गा भनेको सरकारी जग्गा हो सोलापति त्यो सरकारी जग्गा हो त्यो त्यो ठाउँमा चाहिँ एकदम सिरित्व परेको चाहिँ राजमार्ग जस्तै त्यो कमसे कम यो कटवाल दहदेखि चाहिँ सुन्दर जलसम्म हुने त्यो खोला चाहिँ फेरि होइन रिभाइभ हुने फेरि होइन जीवजन्तु फर्काउने तहको त्यहाँको फोहोर मैलाहरू चाहिँ ढल्न खाल्ने भएर त्यो कञ्चन पानी बग्ने भए त्यो लाखौँ मान्छेले त्यहाँ चाहिँ बडी वाक गर्ने ठाउँ त भयो नि होइन रिभरको छेउछाउमा चाहिँ त्यत्रो मठबन्दी छ पूजा आजा गर्ने ठाउँ त भयो भोलि एउटा रिभरको राफ्टिङ गर्न सकिएला अथवा त्यहाँनिर सबभन्दा रिभर फ्रन्ट भनेको सबभन्दा राम्रो संसारकै सबभन्दा राम्रो जग्गा भनेको रिभर फ्रन्ट मान्छ जहाँ पानी बगे हुन्छ त्यो खाली स्पेस छ त्यही ठाउँमा चाहिँ अब मनोरञ्जनदेखि लिएर खेलकुददेखि लिएर भोलि जगिङ गर्नेदेखि लिएर सबै एक्टिभिटी त्यहाँ भएपछि त्यो 20 किलोमिटरको त्यो कटवालदेखि त्यहाँसम्मको 20 होइन त्यो किलोमिटरसम्म हाम्रो ह्युमन एक्टिभिटी सबै त हुनसक्छ नि, त्यो बेलुकी पनि होइन दिउँसो पनि अझ मुख्य त्यहाँ बिहान पनि हुनसक्ने भयो नि. अब त्यो जुन पब्लिक स्पेस छ त्यसलाई चाहिँ हामी त्यो रक्षाको रूपमा चाहिँ प्रयोग गऱ्यौँ. अनि हामी चाहिँ यहाँ भित्री सहरमा चाहिँ मालचोकमा चाहिँ पब्लिक प्लेस खै भनेर त यो खोज्ने दृष्टिकोण ठिक भएन. यही कुरो मनौरा खोलामा पनि होला, टुक्साको वरिपरि पनि होइन यसलाई पुनर्व्यवस्थापन गर्न सकिन्छ. यो यो बागमती बाग बिजुमती खोलाकै छेउमा पनि होला, यहाँ भएको जति पनि खोला छ त्यो खोलाले मात्र म्यानेज गरेर त्यो मानवीय उपयोग गर्न सक्ने, त्यसलाई रिभाइभ गर्ने होइन पहिला भनौँ न नयाँ जीवन दिने हो भने यति धेरै हामीसँग पब्लिक स्पेस यति बढी क्रिएट हुन्छ क्या. र जस्तो मानौ तपाईँ यो टेकुको छेउछाउमा गयो भने त्यहाँ त्यो बम वेङ्कटेश्वरदेखि अरूदेखि त्यहाँ मन्दिरै मन्दिर छ, दायाँ पनि छ बायाँ पनि छ. अनि त्यहाँ त्यो मन्दिरको छेउछेउमा चोकहरूलाई हामी उपयोग गर्ने त्यो पब्लिक स्पेस बन्दैन र तर हामी त्यहाँसम्म जानै नसकेँ, यति घनाउने ठाउँ बनाइदिएको छ कि त्यहाँ हामी जानै सक्दैनौँ. त्यसैले त्यो रिभरहरूलाई चाहिँ एउटा रिभाइभलको कुरा उठाउनु पर्यो. अर्को मैले बारम्बार उठाएको अहिलेको चाहिँ जति पनि एन्क्रोचमेन्ट भएको छ त्यो त मालपोटमा गएर फिराउने भए पनि जति पनि एन्क्रोच भएको भए पनि पोलपुरल त फेरि फिर्ता ल्याउन सकिन्छ नि, बिग्रियो भन्नेमा छोड्नु पर्छ र एन्क्रोच भयो भनेर छोड्नु पर्छ र त्यसलाई चाहिँ राज्य पक्षले चाहिँ चाह्यो भने चाहिँ कुनै दिन पनि त्यो खाली ठाउँ गर्न सक्छ, खाली गर्न सक्छ. अर्को मेरो ओपिनियन के हो भन्दाखेरि हामीले अहिले यो गोदावरी मार्बल भन्ने ठाउँ छ त्यो ठाउँमा अहिले बन्द गरिरहेको छ
होइन,
त्यहाँ 20,000 रोप्ने जग्गा छ, त्यहाँ त्योभन्दा माथि पनि डाँडा चाहिँ ठाउँ छ मकवानपुरसम्म जोडिन्छ. अब हामीले यहाँबाट सुपर ट्रेन जस्तो एउटा चाहिँ अझ चाहिँ मैले त इलिभेटेड ट्रेन भन्छु माथिबाट जाने एउटा ट्रेनलाई कुनै पनि स्टप नराखिकन स्टप राख्यो भने त्यहाँ चाहिँ जग्गा गतिविधि हुन्छ, त्यो चाहिँ फेरि चाहिँ अर्को एउटा चाहिँ सुविधा नभएको पानी छानी केही नभएको तर चाहिँ करोड ठडिन्छ. त्यसले सुपर चाहिँ एक्सप्रेस जस्तो केसम्म मात्र पुग्ने एउटा चाहिँ मैले इएलटिएस भन्छु इलिभेटेड लाइट ट्रान्सपोर्टेसन सिस्टम त्यो रेल जस्तै माथि ट्रली बस जस्तो पोल भयो त्यहाँ माथि माथिबाट हिँड्ने चाहिँ त्यो भित्र हुल्दिने भयो नि त. त्यो 20,000 रोप्ने जग्गामा अब कति पब्लिक स्पेस भनेको
होइन. यहाँले यो काठमाडौँको आसपासको कुरा गरिरहनु भएको छ र जसरी वे आउट दिइराख्नु भएको छ यसो गरे यसो होला भनेर यो त देशभरिको लागि प्रयोग हुन्छ. यो कन्फ्युजनमा मान्छे कहाँ अड्के भने स्थापित ज्यू यो जनसङ्ख्या बढ्दै जाँदाखेरि सार्वजनिक स्थल कम हुनै पर्छ भन्ने केही छ
होइन. सार्वजनिक स्थल चाहिँ बढाउने भयो भनेको मैले अहिले उदाहरण दिएको चमौलीभन्दा पाइक गइसकेपछि मैले डेली पनि भनिहाल्छु त्यो उदाहरणको लागि मात्र चमौलीको सेती खोला चाहिँ नाके त्यहाँ हजारौँ 10,000-50,000 रोप्ने जग्गा छ जुन टार हो त्यहाँ एक खेती पनि मुस्किलले हुन्छ. खेतीको पानी त छ त्यो पानीलाई त्यहाँभित्र हुलिदिने भयो भने नयाँ परिकल्पना गर्न सकिन्छ कि सकिँदैन. दिनको 25-30,000 करोड लिटर पानी ल्याउने भने त काठमाडौँभन्दा बेसी पानी त भयो. जहाँ पानी छ त्यहाँ न सभ्यता हुन्छ. त्यो ब्यारन ल्यान्डमा चाहिँ हामीले सुनाउँदाखेरि कहिले कल्पना किन्न भने त्यहाँको सरकारी हदबन्दीको जग्गा बड जग्गाहरू होइन कुनै लिखत नभएका जग्गाहरू त 10,000 रोप्नेको हो त्यहाँ हजारौँ हजार रोप्नेको पार्कहरू बनाउन सकिँदैन, पब्लिक प्लेस हामीले क्रिएट गर्न सकिन्न.
यो एकापट्टि भयो स्थापितज्यू. अर्को एउटा कुरा के भने यहाँले पनि उठाइराख्नु भएको थियो अघि र सार्वजनिक स्थल वा पब्लिक स्पेसको विषयमा कुरा गर्दा सबैभन्दा महत्वपूर्ण कुरा इन्क्रसमेन्टको कुरा आउँछ वा अतिक्रमणको कुरा आउँछ. काठमाडौँ उपत्यकामा त्यसै गरी देशका प्रमुख शहरहरूमा गाउँ गाउँमा पब्लिक स्पेसको अतिक्रमण व्यापक भएको छ, त्यसैले सार्वजनिक स्थलको आकार घट्दै गयो, कुरूप बन्दै गयो, फोहर बन्दै गयो भन्ने कुरा उठिराखेको सन्दर्भ छ. एकातिर यो इन्क्रसमेन्टको जुन कुरा छ नि यो अतिक्रमणको कुरा देशभरि नै यसलाई कसरी कम गर्न सकिन्छ र भएको अतिक्रमणलाई फेरि यथास्थितिमै ल्याउन कसरी सकिन्छ, उपाय के हुन्छ, जनता आफैले सक्छन् या सम्बन्धित निकाय कसले गर्ने हो यो?
जस्तो म के छ विस्थापित म यहाँको रेथानी
हजुर
होइन मेरो अलिकति होइन अलिकति भूमि छ एउटा घर छ होइन मेरो सामाजिक सम्बन्धहरू त यही भयो आर्थिक सम्बन्ध यहाँ भयो. अब मलाई गएर मकवानपुरको चाहिँ होइन 10 बिघा जमिन पनि तिमी जति खाऊ सिधै भने म जान्छु र जान्दिन नि
होइन.
त्यसैले जुन ठाउँमा मान्छेहरूको अवस्थित छ उपस्थित छ त्यो सोसल टाइमहरू त्यही विकास गरिदिनु पर्यो. इकोनोमिक टाइमहरू होइन घरी खाने अवसर त्यही भएपछि ती फलान्डोमा जाउँ भने पनि जाँदैन क्या, जानै सक्दैन. तर सबै चाहिँ सुविधा र चाहिँ नदिने किसिम टिपाउने ठाउँको एउटा सामान पनि भयो भने त्यस्तो छोराछोरी त्यहीँ बसेर मुढा ताप्ने बाहेक र अर्को कुनै उपाय त छैन. खेती किसानले अहिले चाहिँ भाइहरू पनि छैन आफ्नो लगानी पनि उठाउन नसक्ने बेला सवाल जस्तो उहाँहरू जाने कहाँ सबभन्दा अपर्च्युनिटीको सेन्टर भनेको त चाहिँ सहरहरू सहरमध्ये पनि महासहर भनेको महानगरपालिका काठमाडौँ हो
हजुर. ठीक छ साबितज्यू, म यहाँ टेलिफोनमै रहिदिनु होला कृपया, हामी कमर्सियल ब्रेकमा जान्छौँ। ओहो, उहाँसँगको सम्पर्क टुटेको छ। लक्ष्मीजी, एकपटक फेरि हामी ट्राई गरौँला। हुन त अहिले ब्रेकमा जाँदैछौँ हामी, टकिङ स्पेसको साथमा हुनुहुन्छ यहाँहरू। यो रेडियो कान्तिपुर रेडियो राष्ट्रको हो। केशव स्थापितज्यू बाटोमा हुनुहुन्छ र यहाँहरूलाई मोबाइल फोनको नेटवर्क त थाहा नै छ। उहाँ हाम्रो स्टुडियोको नजिक नजिक आइपुग्नुभयो सम्भवतः, र उहाँ जसै स्टुडियोमा हुनुहुन्छ उहाँसँग कुराकानी स्टुडियोबाटै अगाडि बढ्नेछ। अबको कुराकानीको क्रममा म सार्वजनिक स्थल र जनसंख्या दुवैलाई मिलाएर लगेको कुनै उदाहरण उहाँले देशभन्दा बाहिर पाउनुभयो कि जसले उहाँलाई स्ट्राइक गर्यो भन्ने विषयमा उहाँसँग कुराकानी गर्छु, र एकाध एक्जाम्पल्सको साथमा हामी अगाडि बढ्नेछौं। आईम्याप, सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा टकिङ स्पेस यहाँ रेडियो कान्तिपुरमा सुन्दै हुनुहुन्छ। अहिलेलाई ब्रेकको टाइम, ब्रेकपछि फर्केर आउँदा केही महत्वपूर्ण विषयमा कुराकानी हुँदैछन्। तपाईँ रेडियो कान्तिपुर सुन्दै गर्नुहोला।
सार्वजनिक स्थलहरूको संरक्षणको बारेमा हामीले सोचेका छौं त आजैबाट सोचौं, केही गरौं।
A social initiative by IMAC, Social Science Baha and Ford Foundation.
रेडियो कान्तिपुर रेडियो राष्ट्रको यहाँहरू सुन्दै हुनुहुन्छ। म राजेश पाण्डे तपाईँकै साथमा छु। यो टकिङ स्पेस हो। आईम्याप, सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा हामी पब्लिक स्पेसका विषयमा कुराकानी गर्छौं, सार्वजनिक स्थल सार्वजनिक ठाउँका विषयमा कुराकानी गर्छौं। र आज जनसंख्या, बढ्दो जनसंख्या र सार्वजनिक स्थलमा पर्ने त्यसको प्रभाव वा दुवैलाई कसरी व्यवस्थापन गरेर अगाडि लान सकिन्छ, ठूलो जनसंख्यालाई धेरै सार्वजनिक स्थलको निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि हाम्रो चासो छ। र मसँग कुराकानीमा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर केशव स्थापित हुनुहुन्छ। उहाँ नजिक त आइपुग्नुभयो तर अझै पनि टेलिफोन लाइनमै हुनुहुन्छ। उहाँ स्थापितज्यू लाइनमै हुनुहुन्छ, कहाँ आइपुग्नुभयो? ल ठिक छ, एउटा कुरा मलाई बताउनुहोस् त, यो सार्वजनिक स्थल र जनसंख्या दुवैलाई मिलाएर लगेको कुनै देश तपाईँले देख्नुभयो जसले ओहो यस्तो हुनुपर्छ नेपालमा भन्ने लाग्यो?
यो जापानको ओसाकामा
हजुर
उहाँले के भन्छ, एउटा क्लस्टरमा चाहिँ एउटा क्लस्टर निर्माण गर्यो, जहाँ चाहिँ होइन पब्लिक स्पेस पनि म्यानेज गरेको छ, सिनेमा हल पनि राखेको छ, यो ब्युटी पार्लर पनि राखेको छ, होइन स्विमिङ पुल पनि सबै गरियो, मान्छेले चाहिने युवा कलेज युनिभर्सिटी होटेल्सहरू बराबर होइन राखिसकेपछि मान्छेले कम्युनिटी गर्नु पऱ्यो नि, एक ठाउँबाट अर्को ठाउँमा धेरै जानु परेन, त्यही पब्लिक स्पेस युज गर्ने भयो। त्यसै त्यस्तो चाहिँ क्लस्टरहरू निर्माण गरेर होइन म्यानेजेबल सिटिजहरू बनाउन सकिन्छ। एक ठाउँबाट मान्छेले अर्को ठाउँ कम्युट गर्दै हिँड्ने कारणले गर्दाखेरि पनि मान्छेले एक ठाउँबाट अर्को ठाउँ जुडि जानु पऱ्यो, त्यो कारणले चाहिँ ट्रेन चाहियो अथवा बाइसाइकल चाहियो अथवा चाहिँ गाडी चाहियो नि, त्यो गाडीको मुभमेन्टले गर्दाखेरि पब्लिक स्पेस चाहिँ कम भयो जस्तो छ। त्यसैले यो मुभमेन्ट चाहिँ गाडीको अरूको ह्युमन मुभमेन्टलाई चाहिँ हामी कसरी कम गर्ने भन्ने चाहिँ सिद्धान्तमा जानुपर्छ। अनि बाटै पनि त खुला हुने कारणले गर्दाखेरि त्यो पनि त पब्लिक स्पेस भयो नि, अनि गाडीमा भरिएको कारणले गर्दाखेरि के भयो भने यो बाटा भयो, तर त्यो गाडीको मुभमेन्ट एकदम न्यून हुने भयो भने त त्यो पनि त पब्लिक स्पेस, बाटा पनि त पब्लिक स्पेस जस्तो भएन र।
अब यो राइट टू वकको आफ्नो पार्ट छँदैछ। म यहाँसँग यहाँ केही बेरमा स्टुडियो आइपुग्नुहुन्छ, म यहाँसँग कुराकानी गर्छु। केही बेर टेलिफोन लाइनमै बसिदिनु होला, अहिले फेरि अर्को एउटा ब्रेकमा जान्छौँ हामी। सम्भवतः यहाँ यो गेटको आसपास आइपुग्नु भएको छ। हुन्छ, म एउटा ब्रेक लिन्छु यो बीचमा श्रोता, त्यसपछि आजका हाम्रा पाहुना केशव स्थापितज्यूसँगको कुराकानी जारी रहनेछ। यहाँहरू टकिङ स्पेस सुन्दै हुनुहुन्छ रेडियो कान्तिपुर रेडियो राष्ट्रकोमा। यो ब्रेक लिउँ, त्यसपछि लगत्तै हामी कुराकानीमा आउँछौँ। 10 बजेसम्म सँगै रहन्छौँ, सुन्दै गर्नुहोला।
सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो। यसका लागि आजैबाट जुटौं, केही गरौं।
A social initiative by IMAP, Social Science Baha and Ford Foundation.
रेडियो कान्तिपुरकै साथमा हुनुहुन्छ अझै पनि. यो टकिङ स्पेस हो. हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर डायरी र ट्राफिक अपडेटपछि 10 बजेसम्म आई म्याप, सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा यहाँहरूले सुन्दै आइराख्नु भएको छ. म राजेश पाण्डे र यतिखेर मसँग आजका हाम्रा पाहुना केशव स्थापितज्यू रेडियो कान्तिपुरको स्टुडियोमा आइपुग्नुभयो. हुन त हामीले केही बेर अघिसम्म उहाँसँग टेलिफोनमा कुराकानी गर्यौं. केही सुनिए केही सुनिएनन् होला. नेटवर्कको समस्या यहाँहरू सबैलाई थाहा नै छ. अब स्टुडियोमा यहाँलाई स्वागत छ. यसो गरौं न, सार्वजनिक स्थलको संरक्षण गर्नुपर्छ. यहाँसँगको यो कुराकानी पछि हामीलाई लाग्यो सार्वजनिक स्थलको संरक्षण गर्नुपर्छ, नयाँ सार्वजनिक स्थलको निर्माण गर्नुपर्छ. तर यो कसले गर्ने? म जनता, म स्वयंले गर्ने, वा सरकारी निकाय कुनै छ उसले गर्ने, वा कसले गर्ने?
यो हाम्रो मुलुकमा छ नि, यो च्याम्पियनहरूको अभाव छ क्या. जसले गरे पनि हुन्छ. महानगरपालिकाले अहिलेको सिइओले नि म एउटा कीर्तिमान निर्माण गर्छु भनेर धुमधाम अभियान सुरु गरे त हुन्छ नि. यसलाई प्रायोरिटाइज गर्न सकिन्छ नि. अथवा जिल्ला विकासकै होइन, जिल्ला विकास अधिकारीले म यस्तो एउटा परिकल्पना गर्छु, यस्तो सहर बनाउँछु भनेर अरू सहरहरूलाई पनि होइन, नगरहरू अथवा चाहिँ जिल्लाहरूले कोर्डिनेसन गरेर युकै नभएको फलानु ठाउँको एउटा सहरको यति हरियाली छ, यस्तो छ, यो पब्लिक स्पेस छ, त्यसलाई उछिन्छु भनेर अभियान सुरु गरे हुन्छ नि. अथवा चाहिँ पब्लिकहरूको कुनै एउटा एनजिओले पनि म यस्तो गर्छु भनेर सुरुवात गरे हुन्छ क्या. तर हाम्रो अभाव यही हो, अगुवाई गर्नेको अभाव. हामी छलफल गर्छौँ, डिस्कस गर्छौँ, होइन, गोष्ठी चलाउँछौँ, हुनुपर्छ भन्ने आग्रह राख्ने, त्यो आग्रहभन्दा चाहिँ होइन अगाडि गएर यसलाई नेतृत्व गर्ने मान्छेको अभाव हो. त्यो जसले गरे पनि हुन्छ, अथवा यो चेम्बर अफ कमर्स मात्र गरे पनि हुन्छ, अथवा चाहिँ यो एफएनसिसीआईले गरे पनि हुन्छ, जसले गरे पनि हुन्छ, अथवा ठेकेदारसँगले गरे पनि हुन्छ.
होइन, यो नगर्नको लागि जुन मनमा डर छ खै किन हो, यो के कुराले तानिरहेछ हामी सबैलाई? उसले गर्ला, मैले गरौँला, के कुरा?
यो नेसनल साइकोलोजी हो क्या. माथिको राजनीतिको शीर्ष ठाउँमा त्यो कचमच भइराख्यो. यस्तो बेला के हुन्छ भने माथि नै यस्तो छ, होइन, हामीले के गर्न सकिएला, माथि नै मिलाउन सकेन, हामी तल मिलाउन सकिएला भन्ने त्यो अगुवा पनि नभएको क्या, लिडरसिप नभएको.
तर अब अहिले त माथि जे छ हामीले तलबाट सबैले गर्दै जानुपर्छ भन्ने थट पनि त आयो.
हो, मैले पनि दावी गर्ने मान त्यति नै हो क्या. हिजो म मेयर हुँदाखेरि म अल्पमत थिएँ, धेरै असजिलो थियो, तर माइती घर त बनाउन सकिँदो रहेछ नि. राजा महेन्द्रले चाहिँ होइन चाहेको, वीरेन्द्रले चाहेको, राजाले चाहेको, होइन, राजतन्त्र भएको बेला सर्वोच्च मान्छे राजाले चाहेको गर्न नसक्ने, अनि एउटा शिखर मिति छोरो केशव स्थापितले गर्न सकिने रह्यो. इच्छा राख्यौँ, यसले तोड्ने जम्मा 15 दिन बाँकी छ, तोड्ने हो, 22 वटा घर तोड्ने हो, मनोहरा बनाउने हो. बनाउने भने सबैले साथ दिँदो रहेछ नि, घटनाहरू हुन्छ, मबाट सिके पनि हुन्छ क्या. गर्ने हो भने सबैले साथ दिन्छ, तर गर्छु भन्ने मान्छे देखा पर्नु पर्यो, अगुवाई गर्नु पर्यो. म अगुवा हुँ भनेर दावी गर्नु पर्यो, म च्याम्पियन होइन, मैले अगुवाई गर्छु भन्नु पर्यो. र जो कोही पनि हुनसक्छ क्या, त्यो जो कोहीले गरे भने कुनै पनि इन्स्टिच्युटले गरे हुन्छ.
यो देशमा च्याम्पियनको अभाव
छ,
लिडरको अभाव,
एकदमै अभाव.
अब लिडरै नभएपछि अरू कसले के गर्ला र?
अब
यहाँको कुरा सुन्दाखेरि त यो त निराशा देखिन्छ. भोलिको दिनमा जसरी संविधानको कुरा आउँछ, शान्ति प्रक्रियाको कुरा आउँछ, यो सार्वजनिक स्थल, भरत शर्मा हुनुहुन्थ्यो मेरो लास्ट विक गेस्ट, उहाँले सार्वजनिक स्थल भएन भने, त्यो फोक्सो भएन भने हाम्रो फोक्सोले के काम गर्ला र भनेर साह्रै राम्रो सिम्बल दिनुभएको थियो प्रोग्राममा. अब यो फोक्सो निर्माणमा त कोही पनि नजुट्ने सम्भावना देखिन्छ त यसरी.
म यसरी निराशा पनि छैन, मैले अघि भने अहिले यो नागर जुन छ नि, त्यो 3000 रोप्ने त्यति जग्गामा अहिले प्रवेश निषेध छ, पैसा तिरेर जाने. अब त्यहाँ सुपर चाहिँ होइन सरल एउटा चाहिँ सर्भिस चलाउनु भयो, कत्रो फोक्सो थियो, कहीँ नभएको एउटा ठुलो फोक्सो त्यही भयो नि. कतिवटा फोक्सो मान्ने, 10 मिनटमा चाहिँ बालाजुगमाथि पुऱ्यो भने 10 मिनट सुपर एक्सप्रेस राखिदिउँ, एक रोज ढिनाचो भन्छ किर्तिपुरको पछाडि, त्यो 10,000 रोप्ने जग्गा छ, त्यो ठाउँमा किन्न नपऱ्यो भने. अब त्यो फोक्सो वरिपरि राख्ने, सबैको फोक्सो केन्द्रमा हुनुपर्छ भन्ने छ र सहरको फोक्सो दायाँमा पनि त हुनसक्छ नि. रुख पनि छ, हरियाली पनि छ, पानी पनि छ, र उचाइ पनि छ क्या, मनोरम उचाइ पनि छ, मान्छेको चेतना पनि त उचाइमा बसेर हेर्दा यो सहर बिग्रियो कि भत्कियो भन्ने देखिन्छ. तपाईँले यो सेटेलाइट इमेज चाहिँ अहिले गुगलको मोबाइल हेर्नुहोस्, अहिले पनि हाम्रो होल यो भ्यालीको 35% पनि कभरेज भइसकेको छैन. डराउनु पर्ने केही कारण छैन, वरिपरि जमी ग्रिन स्पेस नै हो, अझै यसलाई म्यानेज गर्न सकिन्छ. त्यो उचाइमा गएर नहेरेको कारणले गर्दा हामी बिग्रियौँ कि, असोनको कुनामा अल्को घरको बिचमा बस्ने अनि फोक्सो कहाँनिर भनेर खोज्नु पाइँदैन. अहिले हामी आर्मीको हेडक्वार्टर किन राख्ने भनेको, आर्मीको हेडक्वार्टर अहिले भएको ठाउँ राख्नुपर्छ. पहिले त त्यो टुडिखेल हो नि, त्यो टुडिखेललाई चाहिँ टुडिखेलकै विस्तार किन नगर्ने, रङशाला त्यही हुनुपर्छ भन्ने छ. रङशाला त हामी भनौँ अब यो थानपुरतिर कतै राखे पनि हुन्छ, अनि त्यो रङशाला भन्ने 50,000 मान्छे वरदर हुने होइन, 50,000 गाडी वरदर गर्ने, अनि त्यहाँ लोकल सिटिजनलाई त यसो हेर्दा होइन, हामी त हिँड्ने ठाउँ पनि बाँकी भएन, सास फेर्ने ठाउँ पनि बाँकी भएन हुन्छ. त्यो जुन मुटुको चाहिँ हुने अवरोध छ, फोक्सोमा हुने अवरोधलाई चाहिँ बाहिर पठाउनु पर्यो, यो सिटीभन्दा अलिक बाहिर पठाउनु पर्यो अनि फोक्सोलाई फेरि केन्द्र भागमा ल्याउन सकिने भयो नि बुटलाई धड्किने ठाउँ त केन्द्र भागमा ल्याउन सकिन्छ तर त्यही बीचमा चाहिँ आर्मीको बिल्डिङ जस्तो किलोटको गाडे जस्तो गर्ने त्यो सहीदको स्तम्भ भनेर त्यो एउटा जुन सहीद गेट छ त्यहीँनिर उभिनुपर्छ भन्ने छ र एउटा सिङ्गै पहाडलाई चाहिँ शहीदहरूको लागि डेडिकेसन गरेर र यो सबै शहीदहरूको पर्वत भनेर शहीदहरूले पनि त अलिक होइन सास फेर्ने ठाउँ होला शहीद भनेर टुक्रुक राखेको छ गङ्गालालजीहरू वरिपरि चाहिँ गाडीले धुवा छोड्या छोडेको छ अब कस्तो भयो होला उहाँहरूको आन्द्रा भुँडी के भयो होला नि शहीदको त्यसलाई हामीले सार्ने होइन आँट गर्दैनौँ त दुर्भाग्य के छ भन्दाखेरि एउटा शहीदहरूको चाहिँ जनआन्दोलनको स्तम्भ बनाउने भन्यो नेतृत्वले के गर्यो भन्दा रत्न पार्कमा उभ्याउने भन्ने तर्क ल्याउँछन् होइन त्योभन्दा मान्नुहोस् कि बाबुजारको चाहिँ वरिपरि के कलेज राख्नै पर्छ केको लागि
होइन यहाँले जुन क्वेसन उठाइरहनु भएको छ जाहेर छ एउटा त नेतृत्व तह लास्ट विक पनि हामीले कुराकानी गरेका थियौँ र अर्को लेम्यान जो सर्वसाधारण जनता छन् दुवैको कोअर्डिनेसन बिना यो ठूलो काम सम्भव छैन अब के हो त नेतृत्व बुझ्दैनन् जनता बुझ्दैनन् र केही मान्छे मात्रै छन् यसको महत्व बुझ्ने हो वा
जनता बुझ्छन् जनता सहभागी पनि हुन्छन् जनताले त अब एनजिओ सिबिओ होइन अरू सामान्य क्लबहरू यस्तो हुनुपर्ने भन्ने सपना छ त्यो नेतृत्व पनि त्यो सपनाको नेतृत्व गर्छु भन्ने भएन क्या यो हजारौँ यो काठमाडौँमा संस्था छ सबैको साझा कुरा छ र यसलाई म नेतृत्व गर्छु भने त उहाँ त जिन्दगीभरको लागि नेतृत्व भएन तर हामी अर्कै इस्युजमा हामी अल्झिरहेछौँ कहाँ कहाँ हामी बिलाइरहेछौँ अनि त्यो पदबाट झरेपछि चाहिँ फेरि त्यो जनताको बिन्दा हो त्यो बेला गर्नुपर्ने गर्न सकिएन भनेर गुनासो गर्ने भइरहेछ यसको अगुवाई गर्नु पर्यो यो जनता त जहिले पनि तयार छ मैले चाहिँ जहिले उठाएको कुरा के हो भन्दाखेरि जस्तो अहिले टुनिसेलमा लघु प्रतिबन्ध छ त्यो सैनिकहरूको चाहिँ एउटा चाहिँ के होइन गतिविधि गर्ने ठाउँ किन बनाउनु पर्यो भनेको दिनको छ घन्टा त खुला गरे हुन्छ होला नि सबै अल्गो अल्गो बार लगाएर त्यहाँ राखिएछ त्यो बार किन लाउनु पर्यो जनताले माथि त्रसित हो जनताले बिगार्छ भन्ने हुन्छ त्यो जनता भनेको एकदम तेस्रो दर्जाका मान्छे यिनीहरू बिगारी भत्काउने अनि हामीले यसलाई संरक्षण गर्ने नेतृत्वले भन्न पाइन्छ जनता भनेको भगवान हुन् सार्वभौम मान्छे हुन् त्यसरी उहाँहरूले चाहिँ यहाँ गतिविधि गर्न पाउँछ भनेर त्यो अहिलेको शहीदहरूको एउटा त्यो स्मारक जस्तो राखेछ त्यसलाई पनि त कहीँ सारे भयो नि र खुला मञ्चलाई पनि त्यहाँ किन खुला मञ्च राख्ने अर्को कुनै ठाउँमा खुला मञ्च सारे भयो नि केही केन्द्र भागमा चाहिँ जुलुस नारा गर्नलाई त्यहाँ चाहिन्छ र अलिकति टाढा राखे पनि हुन्छ र यति गतिविधि गर्न साथ तपाईँ कल्पना गर्नुहोस् केन्द्र भागमा एउटा चाहिँ फोक्सो निर्माण हुन्छ यस्तो विशाल खालको फोक्सो अनि अर्को रानी पोखरीमा मान्छे हामफाल्छ एसएलसी जाँच दिएका फेल भएका मान्छे हामफाल्छन् भन्ने तर्क गरेर रानी पोखरीलाई बन्द गर्न पाइन्छ रानी पोखरीको वरिपरि भार लाएर बन्द किन गर्ने भने त्यो पानीसँग के मान्छेले सामिप्यता राख्नु पाइँदैन त्यहाँ मान्छेले फोहोर गर्छ भन्ने नि भन्न पाइन्छ जनताले दोष लाउने हो र चार कुनामा चारवटा चाहिँ फर्स्ट क्लासको टोयलेट राखेर यसो यस्तो नियममा बाँधा भन्यो भने त यो जनताको लागि हो समर्पण त्यो जनतामाथि घोर अविश्वास गर्ने भने मान्छे हामफाल्ने भए त दलिङमा झुन्डेर मरिहाल्थ्यो घरबाटै आफ्नै पाँच तला घरबाट हामफाले भइहाल्यो नि कुनै एउटा अफिस बिल्डिङबाट हामफाले भइहाल्यो नि अथवा त्यहाँ कुनै औषधि प्रयोग गरेर मरे पनि भयो तर हामी के तर्क गर्छौँ भन्दा एक दुईजना मान्छे त्यहाँ हामीले मरेको कारणले मान्छे मर्न सक्छ भने त्यो बार लाउनु पाइन्छ त्यो बार ओपन भन्न हुनासाथ नि त्यहाँको घाँस होइन त्यहाँको पोखरीसँग चाहिँ सामावेश भए मान्छेले मानव अनुकूल व्यवहार गर्न थाल्छ
यहाँले यो सो कल्ड लिडरको साइकोलोजी बताइराख्नु भएको छ र काठमाडौँमा यो पब्लिक स्पेस वा सार्वजनिक स्थलको कमी हुँदै गयो भन्ने जनगुनासो पनि बढ्दै गयो यो ठिक छ काठमाडौँ बाहेकका जुन अन्य शहरहरू छन् देशभरि त्यहाँ पनि पब्लिक स्पेस कम हुँदै गएको हो कि भन्ने चिन्ता चासो बिस्तारै बढ्दै गयो तर दूरदराज गाउँमा गाउँ गाउँमा पब्लिक स्पेस कम भएको कतै गुनासो यहाँले व्यक्तिगत रूपमा सुन्नु भएको छ देशभरि जाँदाखेरि
मान्छेहरू चाहिँ होइन लिडरसिपकै मान्छेहरू अगुवाहरू पनि हुम्ला जुम्ला मुगु घुमेको छैन म अलि घुमेको छु होइन त्यो दिनबाट घुमेको छु त्यो मैले पनि एकपल्ट भारी बोकेर 40-42 हुन्छ त्यहाँ त एउटा टाकुरा दुई घर हुन्छ अर्को टाकुरा दुई घर हुन्छ एउटा गाउँबाट अर्को वार्डमा जानलाई दुई दिन लाग्ने ठाउँ हुन्छ जमिन त पब्लिक स्पेस भयो भने कति लडुबुडी गर्ने जति कति उफ्रिन भनेको त्यसैले यो दूरदराज ठाउँमा अरू ठाउँमा पहाडमा त यो समस्या छैन तपाईँ तराईमा जाँदाखेरि अलिअलि छिटपुट गाउँ आउँछ अरू जमिन त पब्लिक स्पेस हो त्यो प्राइभेटै भयो भने त्यो ओपन स्पेस त हो नि
ओपन स्पेस
त्यसले त्यहाँ समस्या होइन समस्या भनेको के अहिले इटरीमा हुन सक्छ इटर फास्ट ग्रोइङ छ नि अहिले नै प्लान गर्नु पर्यो क्या त्यसलाई एउटा 30 लाख जतिको पपुलेसन बनाउने धरान पनि गाभ्ने विराटनगरलाई प्रायोरिटी राख्नु हुँदैन किनभने त्यो फ्लड प्लेन हो त्यसैले त्यो फ्लड प्लेनबाट चाहिँ जोगिने जहाँ बाढी आउँदैन पहिरो आउँदैन होइन त्यो ह्युमन एक्टिभिटीलाई सजिलो हुन्छ पानी छ त्यो ठाउँमा चाहिँ एउटा सहर बनाउने भन्दाखेरि कमसेकम त्यो इटरीको वरिपरिको 400 किलोमिटर एरियालाई पब्लिक स्पेस जस्तो पार्क जस्तो होइन वृद्धहरू घुम्ने अपाङ्ग होइन मैत्री सबै कुरा त अहिले नै प्लान गर्न सकिन्छ नि त्यो कुनै एउटा युनिटलाई अहिलेकै होइन यो अर्बन डेभलपमेन्ट डिपार्टमेन्टलाई यसो गर्ने भनेर अहिलेको प्रधानमन्त्रीले निर्देशन दियो भने त्यही अनुसार त हुन्छ नि तर हामीले त्यति पनि फुर्सद निकालिरहेको छैनौँ क्या केही भेला गरेछ वार्ता गरेछ अरू भनिया छ जस्तो म दैलबिन भन्छु टोयलेटमा बस्दाखेरि त्यो नीतिकर्म गर्दा गर्दै के गीत गाउनु हुँदैन केस गर्नु हुँदैन फ्री भएको काम त गर्न सकिन्छ संविधानको कुरा गर्ने सेना समाज शान्तिको कुरा गर्दा गर्दै पनि स्वर निर्माणको कुरा गर्नु हुँदैन त्यो हात त चलाउनु मिल्छ नि कानुन त मिल्छ नि केस गर्नु त मिल्छ नि होइन गीत गाउनु पनि मिल्छ भनेको अझ गिटार भए त गिटार पनि बजाउनु मिल्छ सबै गर्नु मिल्छ तर त्यस बेला चाहिँ त्याग पनि गर्नु मिल्छ नि तर त्याग गरेको भनेको संविधान भनेपछि एकदम हात पनि मुठ्याएर बस्नुपर्छ भन्ने छ र त्यसरी हामीले भनेको इटरलाई फोकस गरेर एउटा आधुनिक चाहिँ एउटा सहर बनाउने मैले अघि भने चाहिँ दमौलीलाई एउटा चाहिँ साह्रै आधुनिक एउटा सहर बनाउने किनभने त्यहाँ पानी छ पानी भएपछि सभ्यताको सुरुवात हुन्छ अनि जापानमा काम गरिरहेको अहिले पनि इजरायलमा महिनाको 1.5 लाख कमाइरहेको होइन इराकमा गरिरहेकोलाई तिमीहरूको रकम सुरक्षित छैन आउँदाखेरिसम्म तिमीले यस्तो एउटा भव्य घर पाउँछ यस्तो फ्ल्याट पाउँछ भन्यो भने हामीले चाहिँ सियानको जस्तो चाइनाको सियानको जस्तो अथवा साङ्घाईको एउटा पार्टको जस्तो सहर किन नबनाउने अनि त्यहाँ आइसकेपछि त हामीले भने जस्तो चाहिँ होइन स्पेस त क्रिएट गर्न सकिने भयो नि र माथि माथि डाँडामा बसेकोलाई आह्वान गर्नु पर्यो त्यहाँ माथि हामी पानी पुर्याउँदैनौँ सम्भवै छैन यो मुलुकमा हामी विद्युत पनि पुर्याउँदैनौँ अनि बाटो बनाउने नाममा चाहिँ फेरि भत्काउने अनि पहिरो जाने अनि पहिरो नियन्त्रणको लागि फेरि अर्को निकाय खर्च गर्ने दात्री राष्ट्रमा गएर भिख माग्नु जाने त्यो सबैलाई नै ह्युमन एक्टिभिटी तल ल्याइसकेपछि त्यहाँ पहिरो पनि जाँदैन त्यो ठाउँमा ग्रिनरी प्रमोसन भयो त्यहाँ जडीबुटी खेती गरे भयो अथवा हामीले चाहिँ भोलि गएर जराई पालन गरे भयो र त्यो माथि बस्नेले त एउटा सोलर प्यानल लगाएर बसे भयो नि खेती गर्नेले अब त्यो सबै ह्युमन एक्टिभिटी माथि भएपछि त हाम्रो जस्तो खुकुलो जमिन त अनि पहिरो जाँदैन अनि पहिरोको लागि फेरि चाहिँ हामी पहिरो गयो भन्ने होइन अनि यहाँनिर के पानी बग्यो फलान भयो त्यो क्यालमिटीको कुरामा हामी पछि लाग्ने क्या
होइन यहाँले जे कुराहरू बताइराख्नु भएको छ यो भटाभट एउटा वे आउट दिइराख्नु भएको छ यहाँले यो ठाउँमा यसो गर्न सकिन्छ यो ठाउँमा यसो गर्न सकिन्छ यही कुरा जो ठाउँमा छन् किन सोच्दैनन् यहाँ मसँग काठमाडौँ घोषणा 2068 ए मेरो हातमा छ यहाँ मैले पढेँ हिजो बेलुका सबै आजको लागि भनेर सरस्वती पढ्दा सब्जेक्टिभ इस्युजहरू बढीभन्दा बढी पाएँ काम किन हुन सक्दैन
यस्तो हो क्या मैले अलिअलि देखाएको काममा बाटोमा लगायो भए सजिलो हुन्थ्यो मैले जे गरेँ
हजुर
जस्तो अब तिन पनि भत्काउने कसैको विरोध रहेन नि त्यहीँको लोकल मान्छेको विरोध रहेन जस्तो माइती घरमा उहाँहरूको विरोध रह्यो मैले भने तपाईँहरूको डिमान्ड के उहाँले भने हामीले 36 लाख पर रोप्नेको 36 लाखभन्दा कम मुआब्जा लिन्न मैले किन 36 लाख म दिन्न 36 लाख त दिनै दिन्न अनि पछि जब मेरो पैसा जम्मा भइसक्यो मैले 64 लाख दिएँ खुसी भएर के छ बिस्तारो जिन्दाबाद भनेर जनतासँग बैरभाव राख्नु कुनै मतलब छ र त्यो क्रिएटै गर्ने भए उहाँ पनि खुसी भयो हामी पनि खुसी भयौँ विन विन सिचुएसनमा भयो शेरबहादुरजी होइन प्रधानमन्त्री शेरबहादुरजीहरू उद्घाटन गर्नुभयो एउटा त्यो नयाँ स्पेस त क्रिएट भयो नि त्यो जनपरिचालनको तरिका हुनु पर्यो बल गरेर हुन्छ जनतासँग तिमी नै भगवान् हो तर भगवान्ले त दया गर्नु पर्यो भनेर माग्नु पर्यो मैले पनि त्यहाँको पराजुलीजीहरू धेरै हो त्यो माइती घरमा तपाईँहरू नै भगवान् हो तर भगवान्ले चढाउने फुल त चाहियो नि तपाईँहरूलाई त्यसरी भगवान्ले चाहिँ दयापूर्वक चाहिँ जनताले दिनु पर्यो त्यसरी यति जग्गा पाएको भए म पनि अफरिङ 64 लाख गर्छु भने चाहिँ कस्तो विन विन सिचुएसन भयो यही कुरो चाहिँ जस्तो अहिले बालाजु भनौँ बालाजुको माथिको त्यत्रो क्षेत्र छ त्यो क्षेत्रलाई किन विकास नगर्ने भनेको त्यसैले हामीले अझ तपाईँ भन्नु न टेवाल जस्तो ठाउँ सङ्कट भएको ठाउँमा त्यहाँको त्यो 20 रोप्ने जग्गा त त्यो चाहिँ सार्वजनिक जग्गै हो नि त्यहाँनिर चाहिँ कार पार्क गर्नु सक्दा त्यसलाई चाहिँ टुलखेलको भित्र चाहिँ अहिले कार पार्कहरू गाडी पार्क गरिदिएछ त्यो ठाउँमा गाडी पार्क गर्न दिएर त्यसलाई चाहिँ फुलै फुलको बनायो भने त्यो फुल बेचेर पनि त चाहिँ टेबालका मान्छे सबै बाँच्छन् होला फुलको माला बेचेर पनि हुन्छ सङ्कटाले चढाउ माला बेचेर पनि सबै लफरी हुँदैन
होइन यहाँसँग प्रशस्त भिजन छ यसको झजलको हामीले पनि पायौँ यहाँको कामले पनि प्रमाणित गरिसकेको छ यो पछिल्लो भागमा म टकिङ स्पेसको यहाँसँग के कुरा गर्न चाहन्छु भने यहाँ मेयर हुँदाखेरि पनि यहाँले केही काम गर्नुपऱ्यो कामकै आधारमा कामकै बलमा आफूलाई प्रमाणित गर्नुपऱ्यो आजसम्म मैले देखाएको बाटोमा किन हिँड्न सक्दैन भनेर भन्न सक्नुहुन्छ त्यो नैतिक आधार यहाँसँग छ त्यसको सराहना गर्छौँ हामी तर यहाँले गर्न नभ्याएको गर्न नमिलेको र नेतृत्वले नबुझिदिएको काठमाडौँकै कुरा गरौं न यहाँले गर्न चाहेको नभ्याएको र नेतृत्वले नबुझिदिएको यहाँका प्रोजेक्टहरू के थिए सार्वजनिक स्थलसँग
होइन मैले त मेरो मनको कुरा त 1% गरिनु भन्छु त्यसरी म कहिले चिन्ता हुन्छ क्या गर्न सकिनँ किनभने काठमाडौँ महानगरपालिकाको चाहिँ स्थानीय स्वायत्त एन भन्यो भने केही पनि अधिकार दिन्छ क्या बाटो कसको सडक विभागको फुटपाथ कसको अरूको त्यो रुख कसको भन्दाखेरि त्यो अर्कै वनले हेर्ने रहेछ अब टुलखेल कसो हो नि कसको कसो थाहा थिएन अनि हिजो त रानी पोखरी कसको भन्दाखेरि सार्वजनिक उद्यान सभागृह विकास समितिको बालाजु कसको भने सार्वजनिक उद्यान विकास समितिको अनि यो भिरगुटी मण्डप कसको भनेर हेरेपछि त्यो यो समाज कल्याणको म कहाँको मेयर भने कहीँ पनि रहन्छ क्या तर मैले के भने मै हुँ भने भए पनि नभए पनि मै हुँ भनेर जोत्या हो मै हुँ भनेको कसैले दाबी पनि गर्न आउने कसलाई फुर्सद छ र केशव विस्तारको विरुद्ध मुद्दा लगाएर हिँड्ने त्यो गरेर अलिअलि काम देखाएको त्यसैले अथोरिटी क्रिएट गर्नु पऱ्यो होइन स्थानीय सरकार हुनु पर्यो तर स्थानीय सरकार भइसकेपछि एउटा दुविधा भनौँ न यो बागमती भन्यो होइन बागमती कसको हो ललितपुर कि यता काठमाडौँको अनि त्यो सडक विभाग कि अथवा त्यो अरू कसले जल प्रकोपले हेर्ने कि कसले हेर्ने थाहा छैन क्या कसैलाई. मैले के भने त्यो बागमतीलाई मेरो भागमा राख्थ्यो र अर्को 20-30 मिटरसम्म मेरो भागमा राख्थ्यो. त्यो नहुने रहेछ, सीमा नदीलाई सिमाना मान्नु रहेछ. त्यति गरियो भने त डोनर एजेन्सीलाई राख्न सकिन्छ. मैले भने मेरो आँखा अगाडि चाहिँ यो खोलाले रिभाइभ गर्न सकिन्छ. अनि एक बाजी रिभाइभ साँच्चै भइदियो भने त यो मरिसकेको खोला ढललाई चाहिँ फेरि पवित्र होइन बागमती बनायो. मान्छेको उत्साह कति हुन्छ, अन्न पार्टिसिपेट गर्छ. मरिसकेको खोलालाई जीवन्त बनायो, माछा पनि देखियो भनेपछि जे पनि सम्भव छ भन्ने नेसनल साइकोलोजी भन्छ. यसको आधारमा ड्राइभ गर्ने. तर गयो त्यो खोलाको छेउमा त्यो ललितपुर चाहिँ जाँदाखेरि ठस्स गनाएपछि मेरो मुलुक गनाउने नै रहेछ भन्दा त्यो गनाउने भनेपछि कुना पाएपछि पिसाब फेरिदिन्छ. किन साइकोलोजी त्यस्तै हो भने देश यस्तै रहेछ भने जहाँ छुके पनि हुन्छ, जहाँ खगार फ्याँके पनि हुन्छ. किन देश यस्तै हो भन्नुभयो. तर तपाईँले त्यो विष्णुवती स्निग्ध बनाएर एकदम बिचमा फोहरा भएको त्यहाँनिर होइन छाता लगाएर त्यहाँ बिहार खाने ठाउँ बनायो, त्यहीँ माछा मार्ने ठाउँ, त्यहीँ त्यहीँ ढुङ्गामा नौका विहार गर्ने ठाउँ हो मेरो मुलुक यस्तो. त्यो दम्ब त्यो गर्व हुन्छ नि मुलुकको गर्वप्रति अनि बाँच्न थाल्छ क्या. त्यसले यो सबभन्दा पहिला खोलालाई केन्द्रित गरेर काम गरौँ. अर्को अहिले यो ट्राफिक जाम समस्या हुन्छ नि, यो दिमागको समस्या हो क्या. र मैले एयरपोर्टमा एउटा भनेको थिएँ, त्यहाँ त्यो चराले प्लेनमाथि हान्यो भने क्या, उहाँहरूले चराको समस्या भयो, चराको समस्या महानगरपालिकाले फोहोर फ्याँक्यो भने. मैले त्यस बेला भनेको यो चराको समस्या होइन, यो नकचराहरूको समस्या. नकचरो भन्छ नि चरोको होइन, नकचरो किन भन्दाखेरि एयरपोर्टको बाहिर चाहिँ सेकुवा पोल्न लाउने, सेकुवाको हड्डी जम्मै चाहिँ त्यहाँ राख्न लाउने, त्यो एयरपोर्ट सेकुवा फलान सेकुवा बाजेको सेकुवा जम्मै हुने. अनि त्यो गन्धले चाहिँ चिल आउँदैन, अनि महानगरपालिकाले होइन दोष लाएर हुन्छ. त्यसरी यो चराहरूको कुरा होइन क्या, त्यो नक्चराहरूको चाहिँ कुरा हो, त्यो नगर्नेहरूको चाहिँ होइन मुखालेहरूको मात्र कुरा हो. त्यसैले यो जुन सडकको जाम हामी भन्दैछौँ त्यो समस्या होइन. र अहिले पनि मैले जिएलडीको बाटो 87 किलोमिटर, यो डेड एन्ड भन्छ त्यो चाहिँ 110 किलोमिटर, यो खोलाको छेउको 70 किलोमिटर बाटो खोल्ने भने 300-400 किलोमिटर यो उपत्यकामा अब मूल यो महानगरपालिका केन्द्रित भएर गरियो भने जाम कहाँनिर बाँकी हुन्छ भनेको. तर गर्ने कि नगर्ने प्रश्न यो.
यहाँसँग कुरा गर्दा त्यही त आशा जाग्छ, सबैमा सम्भावना देखिन्छ. र यहाँले आफूले व्यक्तिगत रूपमा र हरेकले जे सकिन्छ गरौं, सार्वजनिक स्थलका लागि, सार्वजनिक ठाउँ, पब्लिक प्लेसका लागि आज स्टुडियोमा यहाँ यो पछिल्लो 20 मिनटका लागि भए पनि आइदिनु भयो, यहाँलाई धन्यवाद.
धन्यवाद, नमस्कार.
उहाँ हुनुहुन्थ्यो काठमाडौँ महानगरपालिकाका पूर्व मेयर केशव स्थापित. बढ्दो जनसंख्या र सार्वजनिक स्थल, यो दुईटा विषयलाई हामीले आज कुराकानी गरौं. सम्भावना प्रशस्त देखिन्छ. टकिङ स्पेस आजको लागि यति नै. टकिङ स्पेसलाई यहाँले फेसबुक पेजमा पनि पाउन सक्नुहुन्छ, एकपटक हेर्नुहोला. र टकिङ स्पेसको गतिविधि यहाँहरूले त्यहाँबाट पनि जानकारी लिन सक्नुहुन्छ. सुनिदिनु भयो, यहाँहरूलाई धन्यवाद.